نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. خلاصہ قرآن کے سلسلے میں 15ویں پارے کا آخری رخ ہے سورۃ الکہف کی آیت نمبر 29 یعنی 29 سے. اعوذ بالله من الشيطان الرجيم وقل الحق من ربكم فمن شاء فليؤمن ومن شاء فليكفر إنا أعتدنا للظالمين نارا أحاط بهم سرادقها وإن يستغيثوا يغاثوا بماء كالمهل يشوي الوجوه بئس الشراب وساءت مرتفقا. اللہ کے نبی ہی کو خطاب کیا جا رہا ہے کہ آپ ان کو صاف صاف بتا دیجئے کہ یہ حق تمہارے رب کی طرف سے ہے. تمہیں اچھا لگتا ہے کہ نہیں, نہ لگے, لیکن ہے یہ رب کی طرف سے. اب جس کا دل چاہے مان لے اور جس کا دل چاہے وہ انکار کرے. کتنی اوپن چوائس ہے, مانتے ہو تو مانو, نہیں مانتے تو نہ مانو. یہی بے نیازی ایک دائی دین کے دل میں ہونی چاہیے. لوگوں کو جب حق بات پیش کرے, قرآن کی تعلیم دے, اللہ کے نبی کی کوئی سنت کو حدیث بتائے, کوئی حق بات بتائے, تو فورس نہیں کرنا چاہیے, اگلے کے سر پہ سوار نہیں ہونا چاہیے اور مان ہی جاؤ والا انداز نہیں ہونا چاہیے. کیوں؟ کہ اس سے ڈر کیا ہوتا ہے کہ دوسروں کو خوش کرنے کے لیے انسان اس حق کو بدلنے لگتا ہے. رکھ دیے کھانا, کھاتے ہو تو کھا لو, نہیں کھاتے تو جا کے سو جاؤ. یہ انداز ہے, جس کے نصیب میں ہوگا لے لے گا. ہاں لیکن ایک بات یاد رکھو کہ ان ناتت نلے ظالمین نارا, ہم نے انکار کرنے والے ظالموں کے لیے ایک آگ تیار کر رکھی ہے جس کی لپٹیں انہیں گھیرے میں لے چکی ہیں. دیکھیے وہاں لیں گی, مظاہرے کا سیگا ہے, کیسے لگ رہا ہے کہ ابھی لے چکی ہیں, حالانکہ فیوچر میں جا کے یہ ہونا ہے. تو کہا کہ وہ سمجھ لیں کہ اگر وہ حق کو نہیں مان رہے تو جہنم کی آگ کی لپٹیں آج اس دنیا میں ہیں. اور وہ کہاں ہوتی ہیں؟ دنیا میں غم اور دکھ اور تکلیفوں کی صورت میں ہوتی ہیں. وہاں جا کے کچھ اور شدت بڑھ جائے گی. کیسے؟ کہ اگر وہ وہاں پانی مانگیں گے تو ایسے پانی سے ان کی توازو کی جائے گی جو تیل کی تلچھٹ جیسا ہوگا. اللہ اکبر. تیل کی تلچھٹ کیا ہوتی ہے؟ پکوڑے بہت سارے تلے تو آخر میں گھی کے اندر جو لیس اور بلیک چیز اور ایک عجیب و غریب سی چیز ہوتی ہے, اس کو آپ یہ چیز کہہ سکتے ہیں. اللہ اکبر. حال کیا کرے گی وہ تلچھٹ ان کی؟ کہ وہ ان کا منہ بھون ڈالے گی. بدترین پینے کی چیز اور بہت بری جگہ ہے آرام کی. اللہ لا تجلنا منہ. آج دنیا میں ہم اپنے دنیا کے عیش و آرام سے نہیں نکلنا چاہتے نا. اللہ تعالیٰ کی بات, صبح فجر ہی دیکھ لیجئے کتنی مشکل ہے آج کے دنوں میں. کتنا مشکل لگتا ہے کہ ابھی تو لیٹے تھے اور ابھی پھر اٹھنا پڑ گیا, لیکن قیامت کے دن کے ان گرم بستروں سے اللہ تعالیٰ دنیا میں بچاتا ہے. اس سے ایک بہت ہی خوبصورت دعوت کا انداز مل رہا ہے, اور وہ کیا ہے کہ اگلے کو اس کا انجام دلا دو. یاد نہ مانیے ہوگا یہ. دیکھیں ہم آپ کو آج ہی بتا رہے ہیں, کل آپ کے ساتھ یہ ہوگا. یہ سوچ ہوتی ہے نا, یہ اگلے کو پھر خود فیصلہ کرنے پہ مائل کرتی ہے. بعض دفعہ ہم اپنے بچوں کی تربیت میں, بعض دفعہ شاگردوں پہ, بعض دفعہ اپنے ڈیپینڈنٹس کے اوپر اتنا سوار رہتے ہیں کہ ان کو اون آ بھی نہیں کرنے دیتے, نہیں مانو. حالانکہ ہم پورے درد کے ساتھ یہ بات کر رہے ہوتے ہیں, ہمیں پتہ ہوتا ہے کہ ہمارے بچے ہماری یہ بات نہیں مانیں گے تو ان کا نقصان ہوگا, لیکن وہ تھریٹ فیل کرتے ہیں. قرآن کا انداز یہ نہیں ہے. شعور بیدار کیجئے, ایسی سوچ دیں اپنے ساتھیوں کو کہ ان کو خود اپنے نفع نقصان کا پتہ ہو کہ کر لیجئے اب جو کرنا ہے, لیکن اس کا انجام اچھا نہیں ہوگا. آپ دیکھیے کہ جب ہم ایک نماز چھوڑتے ہیں نا تو اگلی نماز ہماری خود ہی ڈھیلی ہو جاتی ہے. بالکل یہی معاملہ ہمارا دین کے ہر معاملے کے ساتھ ہے. کسی بزرگ کی بات یاد آ رہی ہے, ابھی نام نہیں یاد ان کا, ان کی تہجد چھٹ گئی تو وہ کہتے تھے کہ میں اپنا وہ گناہ ڈھونڈ رہا ہوں جس کی وجہ سے میری تہجد چھٹ گئی. اور ایسی روایت ملتی ہیں کہ انسان کے گناہ اس سے نیکیوں کو دور کر دیتے ہیں. اب جب ہماری کوئی نیکی چھٹتی ہے, نماز چھٹ گئی, ہم نے کہیں مال لگانا تھا اللہ کے راستے میں نہیں لگایا, وقت لگانا تھا نہیں لگایا, ہم نے کہیں جانا تھا اللہ کی بات کہنے نہیں گئے, تو فوراً سوچے میرا کوئی اور عمل ہوگا. اور یہ اتنا بڑا الارم ہوتا ہے, اگر شعور بیدار ہونا تو انسان کانپ کے رہ جاتا ہے, اور اگر شعور بیدار نہیں ہوتا نا تو انسان پھسلتا ہی جاتا ہے, پھسلتا ہی جاتا ہے, اور بالآخر جہنم کے وہ بستر کہ جن کو اللہ سبحانہ تعالیٰ کہتے ہیں وہ سات مرتفقہ. روٹ دیکھیے مرتفقہ, رفق رافا کا نرمی, کوئی نرمی نہیں ہوگی وہاں. कोई सुकून नहीं मिल सकेगा इनको। इसके बरक्स इन्नल्लज़ीना आमनू वअमिलुस सालिहात, बेशक वो लोग जो ईमान ले आए और नेक अमल करें, यानी मान गए, अड़ी छोड़ दी, ज़िद छोड़ दी, अल्लाह के आगे अपने आप को सरेंडर कर दिया, तो यकीनन हम ऐसे नेक लोगों का अजर ज़ाया नहीं करेंगे। अल्लाह कभी ज़ाया नहीं करता। हम दुनिया में किसी का अजर रखते, हक रखते? आप किसी से काम कराएं तो आप सोच सकते हैं कि उसको पैसे ना दें? आप बाज़ार से कोई चीज़ ख़रीदने जाएं तो मुमकिन है कि बग़ैर पैसे दिए उसको थैले में डाल के ले आएँ? तो क्या अल्लाह ताला हमारी ये छोटी छोटी कोशिशों को ज़ाया कर दे? बड़े बड़े काम लोग अल्लाह के लिए कर दें और क़यामत के दिन अल्लाह ताला के वो मेरी फ़ाइलें डिलीट हो गई, कोई रिकॉर्ड ही नहीं है? ऐसा नहीं होगा, बल्कि उनको क्या मिलेगा? उलाइका लहुम जन्नातु अदनिन तजरी मिन तहतिहिमुल अन्हार, ये वो लोग हैं, उनके लिए हमेशगी की जन्नतें हैं जिनके नीचे नहरें बह रही होंगी और वो उसमें जेवर यानी कंगन पहनाए जाएंगे सोने के। यानी जन्नत का तज़किरा आया तो ऐसे लगता है कि साहती औरतों की मनपसंद चीज़ें बयान हो गई, हालांकि दुनिया में जेवरात सिर्फ औरतों के लिए हैं। हदीसों में आता है कि जन्नती मर्दों को भी जेवरात पहनाए जाएंगे, बल्कि जहाँ तक वुजू का पानी जाता है वहाँ तक जेवर होगा। जिस दौर में यह आयतें नाजिल हो रही थी उस दौर के बादशाहों का ये शौर था कि वो जेवरात पहनते थे, मोटे मोटे कंगन। अल्लाह के नबी ने खुद सुराका बिन मालिक को खुशखबरी दी थी कि तुम्हें मौत नहीं आएगी जब तक कि तुम किसरा के कंगन नहीं पहन लोगे। तो बादशाहों की अलामत ही बहुत, जैसे एक लग्जरियस लाइफ और बहुत एक किस्म का ढीला ढला होने की भी अलामत होती है। तो दुनिया में तो मर्दों पे सोना हराम किया, लेकिन वहाँ जो हल्लाउन, ये देख लीजिए मुजक्कर मानस दोनों इसमें आते हैं, ये नहीं कि जन्नत में सिर्फ औरतों को पहनाए जाएंगे बल्कि मर्दों को भी पहनाए जाएंगे, और वहाँ वो सोने के कंगनों से आरास्ता किए जाएंगे, बारीक रेशम और अतलस और दीबा के सब्स कपड़े पहनेंगे और ऊंची मसनदों पर तकिए लगाकर बैठेंगे। बेहतरीन अजर और आला दर्जे की क्याम की जगह है। अल्लाह अकबर, एक एक वो चीज़ है जिसको दुनिया में अगर अल्लाह का हुक्म समझते हुए मर्द पीछे हट जाए। अल्लाह के नबी ने फरमाया कि सोना और रेशम हमारे मर्दों के लिए दुनिया में हराम है, यानी मुसलमान मर्द ना सोना पहन सकता है ना रेशम पहन सकता है, चाहे उसकी शादी की अंगूठी और शादी की ही कोई शेरवानी क्यों ना हो रेशम की, वहाँ जाके अल्लाह ताला वो सब कुछ अता कर देगा। फिर इसके बाद आप देखिए कि अल्लाह ताला एक वाक्या बयान करते हैं। असल में हमने पीछे बात की थी कि सूरत अल-कहफ जो है इसका थीम ही मादाप्रस्ती है, मटीरियलिज़म है। जितने वाक़ियात इसमें आ रहे हैं ये दुनिया की मोहब्बत को दिलों से निकालने वाले हैं। ये पूरा एक किस्सा है, इसको हम इकट्ठा पढ़ेंगे, फिर इसमें हल्की हल्की जो बात है वो साथ साथ चलती रहेगी। फरमाए वद्रिब लहुम मसलर रजुलैन, अल्लाह के नबी से कहा गया इनके सामने एक मिसाल पेश करो, दो शख्स थे, इनमें से एक को हमने अंगूर के दो बाग दिए और इनके गिर्द खजूर के दरख्तों की बाड़ लगाई। यानी बहुत खूबसूरत बाग होता है जिसके इर्द गिर्द दरख्त भी हों अंदर पानी भी हो, और इनके दरमियान काश्त करने के काबिल ज़मीन रखी। दोनों बाग खूब फले और फूले और फल लाने में उन्होंने ज़रा भी कमी ना छोड़ी, मुराद ये कि बहुत ही ज़्यादा फल आया। इन बागों के अंदर हमने एक नहर जारी कर दी और इसे खूब नफ़ा हासिल हुआ। ये किसी भी बाग की खूबी हो सकती है कि अंदर पानी भी मौजूद है, बीच में खेती के काबिल जगह भी है और किनारों पर चौकीदारों की तरह खूबसूरत दरख्त भी खड़े हैं बाढ़ की सूरत में। ये सब कुछ पाकर एक दिन वो अपने हमसाए से बात करते हुए बोला, अब दो लोग हैं, एक को अल्लाह ताला ने ये दिया, दूसरे को ज़रा कम दिया। जिसको दिया उसका वो हमसाया जो ज़रा कमज़ोर था उससे स्टैंडर्ड में, ये उससे कहने लगा, एक दिन अपने हमसाए से बात करते हुए बोला, इसे आप देखिए कि इस्लाम का एक मिजाज भी समझ लीजिए कि लोगों के किरदार सामने लाकर हमें सोचने पर माइल करता है। यहाँ तो वाक की बात है ना, आप साथ ही साथ सोच लें कि कोठी बड़ी है दूसरे की छोटी है, एक बड़ी गाड़ी से निकलता है दूसरे छोटी से निकलता है, एक की फैक्ट्री बड़ी है दूसरे की छोटी है, तो बेसिकली एक थोड़ दिले और नशुक्र इंसान और एक शुक्रगुजार इंसान का तकाबुल है। कहने लगा मैं तुझसे ज़्यादा मालदार हूँ और तुझसे ज़्यादा ताकतवर नफरी रखता हूँ, यानी मेरी फ़ौज मेरे मुलाजमा की तादाद तेरे से ज़्यादा। फिर वो अपनी जन्नत में दाखिल हुआ और अपने नफ्स के हक में जालिम बनकर कहने लगा, मैं नहीं समझता कि ये दौलत कभी फना हो जाएगी और मुझे ये तवक्को भी नहीं कि क़यामत की घड़ी कभी आएगी। हाँ, अगर कभी मुझे अपने रब के हजूर पलटाया भी गया तो ज़रूर इससे भी ज़्यादा शानदार जगह पाऊँगा। ये है बहुत बड़ी गलतफहमी जो अक्सर दौलतमंदों को हो जाती है। दौलत अपनी जगह बुरी चीज़ नहीं है, ضرورت ہے. سورت نساء میں اللہ تعالیٰ نے اس کو انسان کی زندگی کا سبب قیام کہا. لیکن دولت کے ساتھ جو جراثیم پیدا ہوتے ہیں اس میں ایک جراثیم یہ ہوتا ہے کہ چونکہ اللہ مجھ سے راضی ہے تبھی تو دے رہا ہے, اور دوسرا جراثیم یہ ہوتا ہے کہ چونکہ دنیا میں دے دیے تو پھر آخرت میں بھی دے دے گا. اللہ کے نبی کو مکہ کے سردار آ کے یہ تانے دیتے تھے کہ تیرے پاس آج کیا ہے تو کل کیا ہوگا, جس نے آج ہمیں دے دیا وہ کل بھی دے گا. لوگ دنیا والوں پہ قیاس کرتے ہیں کہ ہم جن سے خوش ہوتے ہیں نا ہم ان کو بہت کچھ دینا چاہتے ہیں, ان سے بہت راضی ہوتے ہیں, لیکن جن سے ناراض ہوتے ہیں ان سے بعض دفعہ دیا ہوا بھی واپس لے لیتے ہیں. اللہ تعالیٰ کا معاملہ اس سے بالکل مختلف ہے. تو اس طرح کی باتیں کرنے لگا اور ساتھ ہی ساتھ پھر وہ اپنی جنت یعنی اپنے باغ میں داخل ہوا اور اپنے نفس کے حق میں ظالم بن کر کہنے لگا, میں نہیں سمجھتا کہ یہ دولت کبھی آئے گی. یہ جملے دیکھیے کیسے اس کلچر کو ثابت کرتے ہیں کہ جی ٹائٹینک کو لے لیجیے, اس کو کوئی ڈبو نہیں سکتا, میری فیکٹری اتنی ہے. کئی لوگ کہتے ہیں ہماری تو جی سات پشتیں بھی یہ کھائیں تو یہ رسک ختم نہیں ہوگا. کوئی اپنی کوٹھیوں کی باتیں کرتا ہے, کوئی اپنے بنگلوں کی باتیں کرتا ہے. تو یہاں بھی بالکل وہی انداز سمجھ میں آتا ہے کہ اللہ تعالیٰ کو یہ شخص جو ہے اس طرح سے اکڑ کے دکھا رہا ہے کہ جی مجھے کبھی فنا نہیں, یعنی اللہ باقی رہنے والا نہیں, میری بھی یہ دولت میری بھی یہ چیزیں باقی ہیں. پھر آپ دیکھیے کہ کہتا ہے کہ اگر میں پلٹایا بھی گیا تو دیکھنا وہاں بھی بہت اچھا ملے گا. اوور کلیور, اوور کانفیڈنٹ, کچھ نہیں ہوگا دیکھنا وہاں بھی کر دیں, ہنس کے دکھا دیں گے. دنیا میں بھی دولت کے نشے میں چور لوگوں کو یہ لگتا ہے کہ ہم ہر کام کروا سکتے ہیں, یہی گمان ان کو اللہ سبحانہ تعالیٰ کے معاملے میں بھی ہونے لگا. اب جو ہمسایہ تھا وہ اچھا تھا, سمجھنے والا تھا. قال له صاحبه وهو يخاوره اكفرت بالذي خلقك من تراب, اس کے ہمسائے نے گفتگو کرتے ہوئے اس کو کہا کیا تو کفر کرتا ہے اس ذات سے جس نے تجھے مٹی سے اور پھر نطفے سے پیدا کیا اور تجھے پورا ایک آدمی بنا کھڑا کیا, رہا میں تو میرا رب تو وہی اللہ ہے اور میں اس کے ساتھ کسی کو شریک نہیں ٹھہراتا. اور جب تو اپنی جنت میں داخل ہو, یعنی اس کو اب مینر سکھا رہا ہے کہ دیکھو جب تم اپنے اس باغ میں اس خوبصورت جنت تمہ باغ میں جایا کرو تو اس وقت کیا کہا کرو, ماشاء اللہ جو اللہ نے چاہا وہی ہوا, لا قوت الا باللہ اور اس کے سوا کسی کو قوت نہیں طاقت نہیں. یعنی اس کو اچھا ادب سکھا رہا ہے. اور آج بھی نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو اپنی یا کسی دوسرے کی کوئی اچھی چیز دیکھے تو اس کے اوپر پھر یہی کہے ماشاء اللہ تو پھر اس چیز کو نظر نہیں لگتی. بعض دفعہ آپ دیکھیے کہ کسی کا بچہ آپ دیکھتے ہیں, کسی کا گھر, کسی کو اچھے کپڑے میں دیکھتے ہیں تو الٹے سیدھے کمنٹ دینے کی بجائے کیا کہنا چاہیے, ماشاء اللہ لا قوت الا باللہ ان ترنی انا اقل منک مالاً و ولدا, اگر تو مجھے مال اور اولاد میں اپنے سے کمتر پا رہا ہے, فاسا رب یوتی یعنی خیرم من جنتک, تو کوئی بڑی بات نہیں, امید ہے کہ میرا رب تیری باغ سے زیادہ بہتر باغ مجھے دے دے گا. یہاں سے مومن کا آپ کو عقیدہ دکھتا ہے. حدیث میں بہت ہی خوبصورت لفظوں میں اس بات کو بیان کیا جاتا ہے کہ انتظار الفرج من خیر العبادہ او کما قال رسول اللہ, مفہوم ہے حدیث کا کہ اچھے دنوں کا انتظار عبادت کی بہترین قسم ہے. آج غربت ہے, دیکھنا کل حالات ٹھیک ہو جانے ہیں. آج بیماری, نہیں نہیں میں ٹھیک ہو رہی ہوں, بالکل ٹھیک ہو گئی ہوں. وہ کاروبار کیسا چل رہا, نہیں نہیں بس اب آگے سے بس موسم کھل ٹھیک ہوگا نا میرا کاروبار ٹھیک ہوگا. آپٹمزم ہمیشہ اچھی بات, کیا وہ آج نہیں ہے کل مل جائے گا. اور ساتھ ہی اس کو ڈرا دیا کہ دیکھو تیرے باغ پر آسمان سے اللہ تعالیٰ کوئی آفت بھی بھیج سکتا ہے جس سے یہ بالکل ایک صاف چٹیل میدان بن کر رہے گی, یا اس کے کنووں کا پانی اتر جائے گا, خشک ہو جائے گا, یہاں قحط پڑ جائے گا اور پھر تو اسے کسی طرح نہ نکال سکے. کیا بدعا دی تھی اس کو؟ نہیں, آگاہ کیا. آپ دیکھیے جو لوگ دولت کے نشے میں چور ہوتے ہیں نا ان کو نہیں لگتا کہ یہ چیزیں ختم ہوں گی, اور ایسا ہوتا ہے. میں پریکٹیکل اس چیز کو دیکھ چکی ہوں کہ ایک دفعہ میں ڈفرینٹ سٹی میں گئی تو کسی نے درس رکھوایا, بہت بڑا گھر, یعنی میں اپنا درس تیار کچھ اور سوچ کے گئی ہوئی تھی, اور ویسے موسٹلی جب نئی جگہ جانا تو میں وہاں جا کے ڈیسائڈ کرتی ہوں کہ حالات اور لوگ کیسے. اتنا بڑا اور خوبصورت گھر, اور جو عورتیں خواتین پوشاکیں پہنی ہوئی تھیں کہ نہ چاہتے ہوئے بھی پھر میں نے وہاں جا کے جنت پہ درس دیا, یعنی جنت کے بارے میں کہ وہاں کا ماحول ہی بالکل ایک جنت کو پریزنٹ کر رہا تھا نا, بہت ان کے پاس تھا. پھر اس کے کچھ عرصے کے بعد جب میں دوبارہ وہاں گئی, کچھ ماہ یا سال ہو گیا ہوگا, تو پتہ چلا کہ انہی گھر والوں کے فیکٹری میں آگ لگی, اے ٹو زی سب جل گیا. کیا بڑی بات ہے, حسن خوبصورت ہے, تیزاب کے چھیٹے پڑے, منہ پہ سارے دانے نکل سکتے. टांग टूट सकती है, हाथ टूट सकता है, हम हैं क्या, हमारी औकात क्या, किसी को करना नहीं चाहिए। वो कहते हैं ना कि ना जाओ उसके तहम्मुल पे, कि उसकी पकड़ बड़ी दूर की जाती है, जब अल्लाह पकड़ लेता है तो बंदे को छोड़ता नहीं है। तुम ऐसी बातें करके अपने आप को अल्लाह ताला की नज़रों में गुनाहगार ना करो, और साथ ही बताया कि देखो ये सब कुछ होगा। और वाकई फिर वही हुआ, हुआ भी वही आखिर कि उसका सारा फल मारा गया, और वो अपने अंगूरों के बागों को छतों पर उल्टा देखकर अपनी लगाई हुई लागत पर हाथ मलता रह गया और कहने लगा काश मैं अपने रब के साथ किसी को शरीक ना बनाता। इसको हाईलाइट करें, वयकूलु या लैतनी लमुशरिक बिरब्बी अहदा। एक तो इसमें या लैतनी आ रहा है और दूसरा बिरब्बी अहदा। कौन सा शिर्क था, किस कब्र पे गया था ये? यहाँ शरीक कौन है अल्लाह का? माल। शिर्क माल में भी होता है। अल्लाह वाली चीज़ें जो अल्लाह कर सकता था उसने माल से करवाना चाह। आज भी दुनिया में जिनके पास माल होते हैं ना, कहते जी माल से हम सब कुछ करवा सकते हैं, जिसकी लाठी उसकी भैंस। लेकिन हकीकत ये है कि ऐसा नहीं होता। ये शिर्क की वो किस्म है जिसका शिकार अक्सरियत हो जाती है। कि हाथ जी बड़े लंबे हैं, आपने ये जुमले भी तो सुने होंगे ना, फलां जी उनके हाथ में सारा कुछ है। कहा नहीं, कुछ नहीं हो सकता, जब अल्लाह चाहता है फिर ही होता है। और जब ये सब कुछ हुआ, वलम तकुल लहु फियतु यंसुरूनहु मिन दूनिल्लाह, फिर ये ना हुआ कि अल्लाह को छोड़कर इसका कोई गिरोह इसकी मदद करता, और ना वो खुद आप इस आफत का मुकाबला कर सका। उस वक्त पता चला क्या कि कारसाजी का सारा इख्तियार अल्लाह पर हक को है। इनाम वही बेहतर है जो वो बख्शे, और इंजाम वही बखैर है जो वो दिखाए। कैसे दिल को खाली कर देती हैं ये आयतें। असल बात यह कि अल्लाह ने खैर चाहिए हो, किसी इंसान के देने से लेने से कुछ नहीं बनती। आपके शौहर आपको पैसा दें, खाना दें, पीना दें, कुछ नहीं बनेगा। अल्लाह ही आपकी किसी चीज़ में खैर डालेगा तो देगा। आपके 10 बेटे हों, कोई यकीन नहीं है कि आप सुख की नींद सोएं। एक बेटा बाज दफ़ा लोगों की नींदें उड़ा देता है। अल्लाह के नबी ने एक बड़ी प्यारी दुआ सिखाई ना कि अल्लाहुम्म ला मानिय लिमा आतैत वला मुतिय लिमा मनात वला यनफउ ज़ल जद्दी मिन कल जद। किसी जद वाले, दौलत वाले, ओहदे वाले को उसकी वो चीज़ फ़ायदा नहीं दे सकती जब तक कि अल्लाह ना चाहे। तो असल शिर्क का गढ़ है यहाँ कि अल्लाह को मुख्तार समझे बगैर इंसान अपने स्टेटस, अपने हाल हुलिये को बड़ा समझे। फलां जी अफसर है, वो कुछ भी करा सकते हैं। अब इसके बाद बहुत प्यारी आयत है, आप इन पूरी आयत, बल्कि एक से ज़्यादा जो 3 आयत है कम से कम, इनको हाईलाइट करें। दुनिया की हकीकत है ये। वद्रिब लहुम मसलल हयात दुनिया, और ए नबी इनको दुनिया की ज़िंदगी की मिसाल तो समझाइए। किस तरह आज हमने आसमान से पानी बरसा दिया तो ज़मीन की पौध खूब घनी हो गई, और वही नबातात कल भुस बनकर रह गई जिसे हवाएं उड़ाए लिए फिरती हैं। अल्लाह ताला हर चीज़ पर कुदरत रखता है। और असल बात क्या है कि अल मालु वल बनून ज़ीनतुल हयात दुनिया, माल और औलाद ये तो महज दुनिया की ज़िंदगी की एक हंगामी ज़रूरत है, एक हंगामी आराइश है। असल में तो बाकी रहने वाली नेकियां ही तेरे रब के नज़दीक नतीजे के लिहाज से बेहतर हैं, और उन्हीं से अच्छी उम्मीदें वाबस्ता की जा सकती हैं। करो क्या, फिक्र उस दिन की करो कि जिस दिन मयौमन सय्यरुल जिबाल, जिस दिन हम पहाड़ों को चलाएंगे। ज़रा सोचिए, सिर्फ आप नॉर्वे में बैठे हुए ही सोच लें कि ये सारे पहाड़ जो हमारे इर्द गिर्द ये चलने लग जाएं, क्या मंजर होगा। वतरल अर्द बारिज़तन, और उस दिन तुम ज़मीन को बिल्कुल बरहना पाओगे, नेकेड हो जाएगी, सब टीले टिब्बे ख़त्म, इसकी तह पे जो सब्ज़ा है, जो पानी है, सब ख़त्म, अंदर से निकल आएगी। वहशरनाहुम फलम नुगादिर मिन्हुम अहदा, और हम तमाम इंसानों को इस तरह घेर कर जमा कर देंगे कि अगलों और पिछलों में से कोई एक भी ना छुटेगा। कहाँ जाएंगे सारे जमा किए जाएंगे? जब वरीदु अला रब्बिका सफ़ा, और सब के सब तुम्हारे रब के हजूर सफ दर सफ पेश किए जाएंगे। अपने आप को लाइए ज़रा उन सफ़ों में, अगले पिछले दादा पोता पड़पोता, और वहाँ जाके कहा क्या जाएगा, लक़द जीतुमूना कमा खलक़नाकुम अव्वल मर्रा, लो देख लो आ गए ना तुम हमारे पास बड़े बनते थे, हमने कहा ना, इसी तरह जैसे हमने तुमको पहली बार पैदा किया था। क्या मतलब? खाली हाथ थे। बच्चा दुनिया में आता है खाली हाथ, दुनिया से जाता है। बुढ़ा क्यों ना जाए, जवान क्यों ना जाए, खाली हाथ बच्चा दुनिया में आता है बगैर लिबास के। हम जो कफन बांध भी देते हैं, कब्र में जाते ही खुल जाता है, कुछ भी तो नहीं रहता। कोई चाबियां भी नहीं रखता गाड़ी की, कुछ भी साथ नहीं जाएगा। मैं सोचती हूँ हम अपने मालो दौलत के ढेर को जमा करें और सोचें, इसमें एक छोटा सा छल्ला भी हमारा साथ नहीं जाना, एक नाक की कील हमारे साथ नहीं जानी, एक कॉइन हमारे साथ नहीं जाना। इसके लिए रोता है इंसान, इसके लिए परेशान है, और सब खड़े हैं अल्लाह के सामने जवाबदेही के लिए। बलजाम तो मल्लन न चल लकुम मौईदा, तुमने तो ये समझा था कि हमने तुम्हारे लिए वादे का कोई वक्त ही मुकर्रर नहीं किया। तो देखो फिर, वबुदियल किताब फतरल मुजरिमीन मुशफिकीन मिम्मा फी, और नामे अमाल सामने रख दिया जाएगा। उस वक्त तुम देखोगे कि मुजरिम लोग अपनी किताब जिंदगी के इंदराजात से डर रहे होंगे। इसको हाईलाइट कीजिए, कल कोई आपसे पूछे ना कि मैदान महशर में इंसान को सबसे ज्यादा किससे डर लग रहा होगा, जहन्नम से नहीं, अल्लाह से नहीं, पुलसरात से नहीं, सांप बिच्छुओं से नहीं, किससे डर लगेगा? अपने किए करतूतों से। मैं माफी, जरा इसकी लंबी सी लिस्ट तो बना के देखे, हमारे नामे वाल में क्या होंगी हमारी मस्तियाँ। मोस्टली वो चीज़ें जिसको हम इंजॉय करते हैं, मौज मस्ती करते हैं, जिसमें हम फन के नाम पे आपे से बाहर हो जाते हैं, खुशकियों के नाम पर हम खुदा फरामोश हो जाते हैं, गमों के नाम पर हम डिप्रेशन में चले जाते हैं, वहाँ जाकर इंसान खौफ खाएगा। लंबी लिस्ट बना सकते हैं कि किस चीज़ से उस दिन मैं डर रही होंगी। झूठ, गीबतें, चुगलियाँ, इल्ज़ाम, बदगुमानियाँ, गीबतें और न जाने क्या क्या अखलाकी बुराइयाँ, फिर अल्लाह के हक में, बंदों के हक में, मामलात में कितना ज़्यादा इंसान को केयरफुल होने की ज़रूरत है। कभी तो इंसान का दिल करता है कि सब कुछ छोड़ के किसी जंगल में चला जाए, दैट्स इट, ना किसी का लेना ना देना, ना हम किसी से कुछ मांगे ना कोई हमें दें। क्यों हज़रत अबू बकर और हज़रत आयशा और इसी तरह सहाबे कराम कहते थे, काश मैं एक तिनका होता तोड़ के फेंक दिया जाता, काश मैं चिड़िया होती मरती और कुंती नसीया मनसिया भूली बिसरी हो जाती। गालिब का भी एक शेर है ना कि डबोया मुझको होने ने, ना मैं होता तो क्या खूब होता। यानी मफहूम ये भी देते हैं, ना अल्लाह मुझे पैदा करता ना मरता। आप देखिए कि इंसान को हिसाब का एहसास अगर आ जाए तो ज़िंदगी में उसकी सोच बिल्कुल बदल जाती है। और सबसे बड़ा गम क्या है, वह यकूलू न या वही लतना माली हासिल किताबी, और वो चीख चीख कर कहेंगे, हाय हमारी कमबख्ती, ये कैसी किताब है, ला युगादिरु सगीरतन वला कबीरतन, जिन्होंने हमारी हर छोटी बड़ी हरकत को लिख लिया, कोई ऐसी हरकत नहीं जिसमें दर्ज ना की गई हो, और जो कुछ उन्होंने किया था वो सब अपने सामने हाजिर पाएंगे। वला यज़लिम रब्बुका अहदा, और तेरा रब किसी पर ज़रा बराबर जुल्म नहीं करेगा। मैं सोचती हूँ अल्लाह की कुदरत कितनी है, हम सिर्फ अपनी ही चीज़ों का हिसाब लिखने बैठ जाए ना तो एंड पे कहते चलो छोड़ो, लमसम कर दो, नहीं हिसाब मिल रहा, नहीं जुड़ रहा। किसी को 10 बातें डांटने की हो ना तो 2 बार करके कहेंगे अच्छा चलो बस आइंदा अच्छे काम करना। लेकिन अल्लाह किसी पर जुल्म नहीं करेगा। और जुल्म दो तरह से होता है, जिसने गुनाह नहीं किया उसको पकड़ ले, और जिसने गुनाह किया है उसको छोड़ दे, ये भी जुल्म है। ये किस पे जुल्म है? उन पे जिन्होंने काम किया। एक बंदा है वो पूरी ज़िंदगी अल्लाह की इताअत की गुजार रहा है, नमाज, रोज़ा, हज, ज़कात, हकूकुल इबाद, मामलात अल्लाह के रास्ते में, जान माल। दूसरा बंदा शराब पी के और अपनी नफ्स के पुजारी बना हुआ है। क्या आप सोचते हैं कि दोनों को एक ही जगह मिल जाए, किस पे जुल्म होगा? फिर बेला शख्स बेवकूफ़ बना ना, कि मुझे पता होता कि एंड पे सारे खाते एक ही हो जाने। मतलब देखिए कि हम आपका इम्तिहान लें, सबसे टेस्ट लें, मेहनत करें कराएं, और एंड पे हम के क्या टेस्ट चेक करने, सबको 50% मार्क्स दे दो। आधों के साथ जुल्म हुआ ना, जिन्होंने अच्छा लिखा था 50% से उन पर भी जुल्म है, और जिन्होंने कुछ नहीं लिखा था उन पे भी जुल्म है कि आइंदा वो कभी पढ़ेंगे ही नहीं, कि चलो जी एंड पे तो सारे पर्चे एक ही हो जाने हैं। इसलिए ज़िंदगी उससे ज़्यादा शऊर के साथ गुजारने की ज़रूरत है जैसी हम गुजारें, और कुरान इंसान को यही शऊर देता है। इसके बाद इंसान को उसकी असल याद कराई जा रही है, आदम और इबलीस का किस्सा। वइस कुलना लिल मलाइकति इस्जुदु लि आदम फसजदु इल्ला इबलीस। याद करो जब हमने फरिश्तों से कहा कि आदम को सजदा करो तो उन्होंने सजदा किया मगर इबलीस ने सजदा न किया, वो जिन्नों में से था। ये लफ्ज़ हाईलाइट करें, इससे पता चलता है कि वो फरिश्ता नहीं बल्कि जिन था। इसलिए अपने रब के हुक्म के इताअत से निकल गया। अब क्या तुम मुझे छोड़कर इसको और इसकी औलाद को अपना सरपरस्त बनाते हो, हालांकि वो तुम्हारे दुश्मन हैं। बड़ा ही बुरा बदल है जिसे जालिम लोग इख्तियार कर रहे हैं, यानी अल्लाह को छोड़ के शैतान की बात मानते हो। यहाँ देखिए बस इतनी बात कर दी। कुरान पाक में जहाँ भी ये किस्सा आया मुख्तलिफ एंगल्स को हाईलाइट किया गया। यहाँ चूँकि पूरी सूरत का मौजू ही मटीरियलिज्म है, मादा परस्ती है, तो यहाँ सिम्बलाइज किया गया कि अल्लाह के हुक्म के मुकाबले में शैतान जो तुम्हें पट्टियाँ पढ़ाता है ना, हराम हलाल का तुम फ़र्क नहीं कर पाते और इसी तरह की दूसरी चीज़ें, तो ये असल में अल्लाह को छोड़कर शैतान को अपना बड़ा बनाना है। फिर कुछ सवाल आते हैं शोर को बेदार करने वाले। माश हत्तुम खलकस समावाती वल अर्दी, मैंने आसमान और ज़मीन पैदा करते हुए इनको नहीं बुलाया था और ना खुद इनकी अपनी तख्लीक में इनको शरीक किया था। यानी ये जो बातें कर रहे हैं कि ये हमने किया वो किया, तो क्या ये ज़मीन आसमान बनाते हुए ये मौजूद थे? बिल्कुल नहीं थे। मेरा ये काम ही नहीं कि गुमराह करने वालों को अपना मददगार बनाया करूं। इससे भी देखिए कि एक बहुत खूबसूरत मियार मिलता है कि जो हिदायत से दूर लोग होते हैं ना, उनको मददगार नहीं बनाना चाहिए। बास दफ़ा हम नेकी ही का कोई काम करने के लिए हिदायत से दूर लोगों से मदद ले लेते हैं, क्या सोचकर कि हमें माल मिल जाएगा, अट्रैक्शन होगी, लोग हमें ज़्यादा पसंद करेंगे। कभी फ़ायदा नहीं होगा। अल्लाह के नबी सल्लम की ज़िंदगी में बीसियों मिसालें। एक ऐसा मौका था, बंदे की ज़रूरत थी, अल्लाह के नबी को कहा गया वो फलां यहूदी उसकी मदद ले लें, कहा नहीं हमें नहीं चाहिए। ग़ज़वे खंदक को पढ़ लें, ग़ज़वे कुरैज़ा को पढ़ लें। अल्लाह ताला से दुआ करें कि अल्लाह ताला शऊर दे दे। शऊर के बग़ैर की ज़िंदगी जानवरों की ज़िंदगी होती है। फिर इसके बाद अल्लाह ताला क़यामत के दिन की कुछ फिर झलकियाँ पेश करते हैं। फिर क्या करेंगे ये लोग उस रोज़ जबकि इनका रब इनसे कहेगा, पुकारो उन हस्तियों को जिन्हें तुम मेरा शरीक समझे बैठे थे। ये इनको पुकारेंगे मगर वो इनकी मदद को ना आएंगे, और हम इनके दरमियान एक ही हलाकत का घड़ा मुश्तरक कर देंगे। सारे मुजरिम उस रोज़ आग को देखेंगे और समझ लेंगे कि अब बस वो इसमें गिरे के गिरे और इससे बचने की कोई पनाह का ना पाएंगे। फ़ज़न्नु अन्नहुम वाक़िउहा। देखिए जो मंजर कल क़यामत के दिन जाके दिखना है ना, आग सामने और लोगों को लगेगा मैं इसमें गिरा हूँ। ईमान वाले को दुनिया में वो दिखता है, फ़र्क बस इतना ही है। सच्चा मोमिन है ना, गैब के मामले जो कल खुलने हैं ना, उसको दुनिया में दिख रहे हैं। आज भी अब देखिए जो समझदार बड़े लोग होते हैं वो वक्त से पहले हालात का अंदाज़ा लगा लेते हैं, 2 साल बाद ये हो जाएगा, इस तरह चलते रहे तो ये कारोबार डूब जाएगा, ये होगा वो होगा, और बच्चों को कोई पता ही नहीं होता। बिल्कुल इसी तरह से दुआ मांगनी चाहिए कि अल्लाह तुम मुझे मुस्तकबिल दिखा। एक कदम उठाए ना 10 दफ़ा सोचे इस कदम का असर क्या होगा, क्योंकि हर सफ़र एक कदम से उठता है और उसके बाद आगे जाते हैं। मुत्तकी की यही पहचान है ना कि मंजिल देखकर कदम निकालता है। गाड़ी एक तब आपकी रोड पर डल गई, फिर अल्लाह ही करेगा तो कोई एग्जिट लगे लगे या यू टर्न बना ले, नहीं बनते। ज़िंदगी के मामलात में लोग बेसोचे समझे गाड़ियाँ दौड़ाते हैं। अगर आप पहले से प्रिडिक्ट नहीं कर सकते ना आने वाले हालात को, तो आपको अल्लाह से बहुत ज़्यादा दुआ करने की ज़रूरत है। वो कहते हैं ना कि उड़ती चिड़िया के पर गिन लेना या तेल देखो तेल की धार देखो, ये तजुर्बे की बातें होती हैं, मुशाहदे की बातें होती हैं। तो अल्लाह ताला कहते हैं कि वहाँ आग के किनारे खड़े होंगे, वजह क्या थी, आग में क्यों गए? क्योंकि उस प्यारी किताब का इनकार था जिसको अल्लाह ने दुनिया में भेजा। वलकद सर्रफ़ना फ़ी हाज़ल क़ुरआनि लिन्नासि मिन कुल्लि मसल। हमने इस कुरान में लोगों को तरह तरह से समझाया, कहीं अलम तारा कई फ़दारब अल्लाह की मिसालों से, और कहीं अल्लाह ताला ने लोगों के शोर को बेदार किया, हर तरह से समझाया, मगर इंसान बड़ा ही झगड़ालू वाक़िया हुआ। यहाँ कौन सा झगड़ा है? हक बात को झुटलाने का। लो जी आज का दौर है जी, आज के दौर में ये होता है, आज के दौर में वो होता है, यानी झगड़ता है। यहाँ इंसान जो है ना, ये सब जिन्स है। इंसान अपनी फितरत के अतबार से झगड़ालू है, खुद को डिफेंड करना चाहता है, डिफेंसिव हो जाता है। अगली आयत को हाईलाइट कर ले, बहुत ज़्यादा दिल को उदास करने लिए आता है। ममा मनन ना सयो मिनो इस जा अहमुल हुदा वयस्तगफिरु रब्बहुम। उनके सामने जब हिदायत आई तो इसे मानने और अपने रब के सामने माफ़ी चाहने से आखिर इनको किस चीज़ ने रोक दिया था? जब इनके सामने हिदायत आ गई, जब इनके इस मौके थे कि अपनी ज़िंदगी के गुनाहों को माफ़ करवा लें, बताओ किस चीज़ ने फिर इनको इस रास्ते पे चलने से रोका? इसके सिवा और कुछ नहीं, क्या कि वो मुंतज़िर हैं कि इनके साथ भी वही हो जो पिछली कौमों के साथ हो चुका, या ये कि अजाब को ही सामने आता देख ले। ये है ढिटाई। अल्लाह ताला मौके देता है हिदायत के, हम ठुकरा देते हैं। अल्लाह ताला मौके देता है कि आओ पिछली ज़िंदगी के गुनाहों के कफ़ारे कर लो, हम उसको एडजस्ट नहीं कर पाते। तो क्या पता चला, हिदायत को पकड़ते देखने समझने के बावजूद लोग आदत, देखिए कुछ आदतें होती हैं, छुटती नहीं हैं। बज़ दफ़ा हमारी कुछ आदत हमें अल्लाह के रास्ते से दूर करने वाली होती हैं। दुआ कीजिए उनको खुरच के निकाल दें। अगर आपको ज़्यादा सोने की आदत है ना, दुआ करें अल्लाह से, माफ़ी मांगे, उमरा करें, हज करें इस नीयत से कि अल्लाह मेरी नींद कम कर दे। अगर आप में सुस्ती है ना, तो सुस्ती दूर कीजिए अल्लाह से। हमारा कोई और मसला नहीं होता, हम अपना मसला खुद होते हैं। 24 घंटे का इतना बड़ा दिन है हमारे पास, रात भी उसमें छोटी, अब तो रात भी नहीं अल्लाह अल्लाह था। यकीन करें आज मैं पूरी कह सकते हैं कि पूरी रात ही खिड़की से झांकती रह गई। पूरी रात आज मैं ये कह सकती हूँ कि जिस तरह ये काली स्क्रीन है, इस तरह की रात नहीं हुई मलगजा। पूरी रात जहाँ तक मैंने देखा, बीच में कुछ आंख लगी तो लगी होगी, बिल्कुल ऐसा वक्त था कि जैसे सुरमई ग्रे कलर जो होता है ना, इससे ज़्यादा नहीं रात हुई कि मैं अपनी खिड़की में से बग़ैर किसी लाइट के पत्ते फूल पौधे हर चीज़ ऐसे देख रही थी जैसे फजर से थोड़ा सा पहले का वक्त होता है, नमाज के बाद सूरज निकलने का जो वक्त होता है। तो मैं सोच भी रही थी, मैंने किसी से कहा भी कि जन्नत में भी फजर से पहले का ही वक्त होगा ना, ठंडक भी है उसमें। तो मैं सोच रही थी कि कौन सी ज़ात है जिस वक्त रात को लाए। आगे हम पढ़ेंगे, अल्लाह ताला कहते हैं कि अगर तुम पे अल्लाह रात ही रात कर दे तो कोई दिन नहीं लाएगा, दिन नहीं लाए तो रात नहीं लाएगा। तो असल बात यह है कि हमारी अपनी ज़िंदगी जब तक खुद हम मैनेज नहीं करेंगे, अल्लाह हमसे निकिया नहीं करवाएगा। हर वक्त हम स्ट्रेस में होंगे, हर वक्त हम दुखी होंगे। यही मामला सेहत का, यही बीमारी का, खाने पीने का हम ख्याल नहीं रखते, हम किसी तरह अपनी हेल्थ को और अपनी लाइफ को मैनेज नहीं कर पाते, तो हम परेशान रहते हैं। दुआ कीजिए कि ये जो कॉल है ना अल्लाह ताला की, हम पे ना आए। इल्लांता तिया हम सुनना तो लवरी, ये आदत है इनकी, चलो फरिश्तों छोड़ो इनको। वमा नुरसिलुल मुरसलीन इल्ला मुबशिरीन व मुनज़िरीन। रसूलों को हम इसके सिवा और किसी गरज से नहीं भेजते कि वो बशारत और डरावे की खिदमत अंजाम दें, यानी वो फोर्स नहीं करते, सिर्फ एक फोरम बना देते हैं, पैगाम दे देते हैं, मानते हो तो मानो, नहीं मानते तो ना मानो। लेकिन काफिरों का हाल ये है कि वो बातिल के हथियार लेकर हक को नीचा दिखाने की कोशिश करते हैं, और उन्होंने मेरी आयात और उन डरावों को जो उनको किए गए मजाक बना लिया, कहते हैं जी कुछ नहीं होता, अल्लाह बड़ा गफूर रहीम है। रात में एक लेक्चर सुन रही थी, बहुत ही खूबसूरत, इंग्लिश का था, अगर आप सुनना चाहें कभी आपको भी सुनाएंगे। उसमें बड़ा खूबसूरत पॉइंट उन्होंने दिया, तो उन्होंने कहा कि जब तक इंसान गुनाह नहीं करता, होता है ना टेम्प्ट हो रहा है कि गुनाह का मौका है, जब गुनाह नहीं को करता, आप कोई भी गुनाह सोच ले, तो शैतान उस बंदे के पास आके क्या कहता है, अरे कर लो ना, वो कुछ नहीं होता, अल्लाह गफूर रहीम है, और पांच नमाजें नहीं तुम भला पढ़ते, और लो भला अल्लाह ने तुम्हारी इतनी नेकियां ज़ाया करनी है। इस तरह अंदर से बंदे को फोर्स करता है, कर लो, कर कोई बात नहीं, अल्लाह बड़ा माफ़ करने वाला है, और तुम तो इतने प्यारे हो, इतने अच्छे काम करते हो। जो ही बंदा शैतान के इन बहलावों में आ जाता है ना, और वो गुनाह कर लेता है, तो फिर शैतान का ट्रैप क्या होता है पता, फिर डिप्रेशन, इतने तूने गुनाह कर लिए, अल्लाह ने कहा तुझे माफ़ करना है, चल फिर और कर ले। पहले अल्लाह की रहमत की उम्मीद दिलाता है, और जब हम गुनाह कर लेते हैं ना, तो उसके बाद फिर हमें अल्लाह के कहार और अल्लाह ताला के जबरूत और उसके यानी पकड़ वाले का एहसास दिलाता है, और गुनाह करके बंदे को ऐसे डिप्रेशन में डालता है कि फिर वो उठता ही नहीं, कहता अब और कर लो, जब जाना ही आग में है तो फिर कुछ और कर ले। यही बात अल्लाह ताला इधर बताते हैं कि नबी सिर्फ हक बात बताते हैं, لیکن لوگ جو ہے وہ اللہ کے نبیوں کی بات کو سن کر مذاق بنا لیتے ہیں اور اس شخص سے بڑھ کر ظالم اور کون ہوگا. میں منزق کی ربی آیاتی ربی ہی, اس کو ہائی لائٹ کیجیے, جس کو اللہ کی آیتیں سنا کر نصیحت کی جائے, ہم سبھی اس میں ہو سکتے ہیں, اور وہ ان سے منہ پھیرے اور اس برے انجام کو بھول جائے جس کا سر و سامان اس نے خود اپنے ہاتھوں سے کیا ہے. اور جن لوگوں نے یہ روش اختیار کی تو ان کے دلوں پر ہم نے غلاف چڑھا دیے ہیں, جو انہیں قرآن کی بات سمجھنے نہیں دیتے. دعا کیجیے, تڑپ کے دعا کیجیے کہ اللہ ہمارے دلوں پہ غلاف نہ ڈالنا, اور ان کے کانوں میں ہم نے بوجھ کر دیا, گرانی پیدا کر دی. تم انہیں ہدایت کی طرف کتنا ہی بلاؤ, کبھی یہ اس حالت میں ہدایت کی طرف آ نہیں سکتے. کتنے ہی لوگ ایسے ہوتے ہیں, آپ پیار سے بلائیں, دھمکی سے بلائیں, مان سے بلائیں, غصے سے بلائیں, جھڑک کے بلائیں, ایسے آپ کی بات کو سن کر ادا سے سر جھٹک دیتے ہیں جیسے مکھی ناک پہ بیٹھی ہو. ان کو بالکل نہیں پتا ہم کیا چھوڑنے, ان کو بالکل نہیں پتا. میں جب لوگوں کے بیچ سے ہو کے آتی ہوں نا, تو پھر میں بہت زیادہ سوچتی ہوں. ایک تو میرا عام سیٹ اپ ہے نا, آپ سب کے ساتھ ہی موسٹلی ٹائم گزرتا ہے, کلاسز, اسٹوڈنٹ. کبھی باہر جب جاتی ہوں نا, عام لوگوں میں ملتی ہوں یا واک پہ کچھ لوگ ملتے ہیں جب باہر جاؤں, پھر میں بہت اپنے اندر ڈفرینٹ فیلنگس پاتی ہوں. میں کہتی ہوں فوجوں کی فوجیں ہیں ہماری, کدھر لگے ہوئے, خوشیوں میں, غموں میں, اب یہ ہو گیا, اب اس رسم میں, اب اس میں, اب وہ برا مانے گا, کوئی یہ کہہ دے گا, اب اس کی بات ہے. اتنی اہم زندگی اس کو اتنے غیر اہم کاموں میں ڈالتے ہیں. اللہ تعالیٰ کہتے ہیں ایسے لوگوں کے دلوں میں اتنی سختی آ چکی ہے کہ ان کو فرق ہی نہیں پتا, کانوں پہ بوجھ کی طرح پڑتا ہے یہ قرآن. وَإِن تَدْعُهُمْ إِلَى الْهُدَى فَلَن يَهْتَدُوا إِذًا أَبَدًا, اگر آپ ان کو بلائیں تو کبھی نہیں آتے اس ہدایت کی طرف, کتنا ہی بلا لو نہیں آئیں گے. اس کو ہائی لائٹ کر لیجئے اور دعا کریں کب اس کا ہم ایسے نہ ہو, دوسرا تو کوئی ہو. پھر بھی دیکھیے اللہ کا رحم, وَرَبُّكَ الْغَفُورُ ذُو الرَّحْمَةِ, تیرا رب بڑا درگزر کرنے والا اور رحم کرنے والا ہے. وہ ان کے کرتوتوں پر ان کو پکڑنا چاہتا تو جلد ہی عذاب بھیج دیتا, مگر ان کے لیے وعدے کا ایک وقت مقرر ہے اور اس سے بچ کر بھاگ نکلنے کی یہ کوئی راہ نہ پائیں گے. یہ اس سوال کا جواب ہے کہ اللہ پھر پکڑتا کیوں نہیں, تو اللہ کرے صبر کرو, بھی وقت چاہیے. وَرَبُّكَ الْغَفُورُ ذُو الرَّحْمَةِ, تیرا رب بڑا درگزر اور رحیم ہے. وہ ان کے کرتوتوں پر ان کو پکڑنا چاہتا تو جلد ہی عذاب بھیج دیتا, مگر ان کے لیے وعدے کا ایک وقت مقرر ہے اور اس سے بچ کر بھاگ نکلنے کی یہ کوئی راہ نہ پائیں گے. یہ عذاب شدہ بستیاں تمہارے سامنے موجود ہیں, مگر جب انہوں نے ظلم کیا تو ہم نے ان کو ہلاک کر دیا, اور ان میں سے ہر ایک کی ہلاکت کے لیے ہم نے وقت مقرر کیا تھا. وَإِذْ قَالَ مُوسَىٰ لِفَتَاهُ, ذرا ان کو وہ قصہ تو سناؤ جو موسیٰ علیہ السلام کو پیش آیا, جب کہ موسیٰ نے اپنے خادم سے کہا میں اپنا سفر ختم نہ کروں گا جب تک کہ دونوں دریاؤں کے سنگم پر نہ پہنچ جاؤں, ورنہ میں ایک زمانہ دراز تک چلتا ہی جاؤں گا. حضرت موسیٰ اپنے وقت کے نبی, تورات کے حافظ, صاحب علم تھے. کسی نے ایک موقع پہ ان سے پوچھا کہ اس وقت دنیا میں سب سے بڑا علم والا کون ہے. بغیر کسی تکبر اور بڑائی کے احساس کے حقیقت کو سامنے رکھتے ہوئے انہوں نے اپنا نام لے دیا, یہ سوچ گئے کہ میرے پاس اللہ کی کتاب ہے. اور یہاں آپ کو حضرت موسیٰ کا وہ کانفیڈنس دکھے گا جو آج بھی اللہ کی کتاب پڑھنے والوں کو ہونا چاہیے. نہیں کیا ماسٹر, نہیں کیا ایم اے, نہیں ہم انجینئر بنے, اللہ کی کتاب آتی ہے. یہ علم کے سیکھنے والے کے اندر جب آتا ہے نا, تو پھر اس کی آواز میں جوش پیدا ہوتا ہے. حضرت موسیٰ نے کہہ دیا, اللہ تعالیٰ کو کچھ اور مطلوب تھا. اللہ تعالیٰ نے کہا نہیں موسیٰ, آپ نے یہ کیوں کہا, آپ سے بھی بڑا علم والا ہوگا. نہ مائنڈ کیا, نہ تقابل میں آئے, نہ کوئی ایسی نیگیٹو فیلنگ لی, اچھا میرے سے بڑا ہوگا پھر میں کیا کروں. آج تو بڑا ہی مسئلہ یہ, چار لفظ پڑھنے آ جاتے ہیں تو ہم کہتے ہیں ہم کسی کو کیوں جا کے اس سے پڑھیں, ہم تو پڑھا لیں گے چاہے ٹوٹا پھوٹا پڑھائیں, آگے اور نہیں سیکھیں گے. آج بہت بڑے علم والوں کا یہ فتنہ بنتا ہے. بہرحال موسیٰ علیہ السلام نے کہا میں چلوں گا, اللہ تعالیٰ نے نشانیاں بتا دی, فلاں جگہ وہ ملیں گے, حضر ان کا نام ہے, اسٹوڈنٹ ان کا جو تھا, خاص اسٹوڈنٹ تھا یوشع بن نون, ان کو ساتھ لے لیا. یہ آیت کا حصہ ہائی لائٹ کیجیے کہ لا ابرح حتی ابلغ مجمع البحرین, چلتا ہی جاؤں گا, ابرح برحا, میں نہیں ٹلوں گا. یہ ہے اسٹوڈنٹ کی کمٹمنٹ, یہ چاہیے. 10 سال بھی لگے میں نہیں ہٹوں گا, مجھے سیکھنا ہے, مجھے ماننا ہے کہ میں اس راستے میں چلتے چلتے بوڑھا ہو جاؤں گا لیکن میں ہٹوں گا نہیں. پھر ہوا کیا, फलम्मा बलगा, फिर जब वो दोनों उस संगम पर पहुंचे यानी जो जगह थी, तो अपनी मछली से गाफिल हो गए और वो निकलकर इस तरह दरिया में चली गई कि उसने दरिया में अपना रास्ता बना लिया जैसे कि कोई सुरंग हो। आगे जाकर मूसा अलैहिस्सलाम ने अपने खादिम से कहा, लाओ भाई हमारा नाश्ता लाओ, आज के सफ़र में तो हम थक गए। मूसा अलैहिस्सलाम जब तक सीधे रास्ते पे चलते रहे थकन नहीं हुई। अल्लाह ताला के हुक्म से वो जगह जहाँ पे उनको उनके उस्ताद ने मिलना था वो खो गई और आगे चले गए। जो ही आगे गए तो थक गए। इससे पता चलता है कि इल्म के सफ़र में जब इंसान की सही रहनुमाई हो रही होती है ना, तो वो नहीं थकता। 4 घंटे भी बैठ जाए कहते हैं अभी बैठे थे, हफ्ते में 4-5 दिन भी आना पड़े वो कहते हैं कुछ नहीं आए। इसके बरक्स आप सिर्फ बातें सुनने, नाते पढ़ने और सिर्फ इधर उधर की बातें सुनने में हफ्ते क्या महीने में एक दफ़ा से ज़्यादा नहीं आ सकते। सच्चे इल्म की ये पहचान है कि आपका दिल उसमें लगेगा। ज़रा डी ट्रैक होंगे ना थक जाएंगे। लोग कहते हैं इनको हंसाओ बुलाओ बातें करो ताकि लोग आएँ। एक दिन आपके हंसने बोलने से आ जाएंगे, दूसरी दफ़ा आ जाएंगे, तीसरे बोर हो जाएंगे। सिर्फ कुरान और अल्लाह के नबी की हदीसें एक ऐसी खूबसूरत डोरी है कि जिसमें आने वाला ज़िंदगी सारी भी लगा दे तो उसको लगता है कि अभी भी सफ़र बाकी है। जब थके कहने लगे अब तो हम थक गए। अच्छा यहाँ भी हाईलाइट कर लीजिए कि हज़रत मूसा ने अपनी थकन का इजहार कर दिया, तो क्या ये कह सकते हैं हाय आज हम थक गए, बैठ बैठ के थक गए, कमर में दर्द है, हाथ दुख गया, कह सकते हैं? अल्लाह को नियतों का पता है। ये छोटी छोटी बातों पर अल्लाह नहीं पकड़ता। बस असल बात यह है कि थक के फिर छोड़ ना दे बंदा, और हर एक को ना सुनाता फिर हाय बहुत थक जाते हैं, बहुत पढ़ना पड़ता है, बहुत बोलना पड़ता है। ऐसे नहीं करना चाहिए। अब जब खाना मांगा तो खादिम ने कहा, आपने देखा ये क्या हुआ? जब हम उस चट्टान के पास से गुजरे तो उस वक़्त तो मुझे मछली का ख्याल ही ना आया। एक निशानी थी कि मछली अपनी जगह से गिर जाएगी उस जगह पे जहाँ पे उस्ताद ने मिलना है, और शैतान ने मुझे ऐसा गाफिल कर दिया कि मैं उसका जिक्र आपसे करना भूल गया। इसको भी हाईलाइट कीजिए। इल्म के रास्ते में शैतान का एक बहुत बड़ा ट्रैप क्या होता है, भुलवा देता है। ओ मैं भूल गया, अच्छा मुझे याद ही नहीं रहा, मेरी आँख लग गई, अलार्म आगे चला गया। हमें पहले पता होता है आज कल अगले दिन मैंने उठना है कि नहीं उठना। अब देखिए कि हमारे अंदर पहले ख्याल आ चुका होता है कि मुझे कल छुट्टी करनी चाहिए। बस अल्लाह मदद ये करता है कि सुबह उठते हैं ना तो जिस्म टूट रहा होता है और साथ सर में भी दर्द होता है। अपना नहीं है ना तो बच्चे का माथा गर्म हो जाता है। वल्लाही ये बात मैं सिर्फ आपको नहीं कह रही, ये मेरे साथ भी होगी। मैं रात को ही सोच लूँ ना नहीं आज का दिन मैं छुट्टी कर सकती हूँ, कर लेती हूँ, कल फिर देख लूँगी जो होगा। फिर सुबह उठते ये तो नहीं होगा कि मैं बड़ी फ्रेश उठूँ और आ जाऊँ, मुझे सुबह उठते कोई ना कोई तकलीफ़ होगी या खुदा ना खास्ता कोई ऐसा मामला आ जाएगा। आप ये ना सोचिए कि आप झूठे होते हैं उस वक्त, आप सच्चे होते हैं। अल्लाह बल्कि आपकी बस मदद कर देता है कि भाई आप छुट्टी कर रहे हैं ना या आप बीमार हैं परेशान हैं तो आपकी मैं थोड़ी मदद कर दूँ, यानी उज़र सही होता है। इसका ये हर किसी मतलब कि कोई झूठा बहाना करता है। आप बात को समझिएगा कि आपकी मदद कर दी जाती है, मेरी भी कर दी जाती है, अपने आप को आपसे अलग नहीं रखती। मूसा अलैहिस्सलाम उस रास्ते पर गए, कमिटमेंट थी, चलते गए, रास्ता भूल गए, आगे चले गए, भूख लग गई, थक गए, मछली भी मौजूद नहीं है। कितने मोटिव मौजूद थे कि मूसा के जाओ भी मैं जा रहा हूँ वापस, लेकिन क्या कहा, लाभ रहो हत्ता। ये है कमिटमेंट। इस पर पूरा आप सुन चुके हैं और अल्हम्दुलिल्लाह सिर्फ इस वाक्य के ऊपर इतनी मोटी किताब है तफसीर की, आदाबुल मुतालिम व मुर्शद कुछ इस तरह का नाम है कि उस्ताद और शागिर्द का ताल्लुक कैसा होना चाहिए उसके अदब और अदाब। हम चूँकि अदब अदाब से ज़रा खाली होते हैं ना तो फिर वो इल्म भी हमारे अंदर जज्ब नहीं होता। बहरहाल मूसा अलैहिस्सलाम के शागिर्द ने गलती की, मूसा ने कुछ नहीं कहा। कहने लगे मछली तो बड़े अजीब तरीके से निकलकर दरिया में चल पड़ी। अब मूसा बोले अरे भाई यही तो वो चीज़ थी जिसकी हमें तलाश थी, अब क्या करो वापस चलो। फरतद्दाला सारी ही माँ कससा अपने नक्शे कदम पर चलते हुए फिर वापस आए। ये है कमिटमेंट। हम ज़रा सा भूल जाऊँ कहते हैं बाजार ही चलते हैं, छोड़ो दर्स तो आधा गुजर ही गया होगा, चलो वो मॉल के आगे निकल के अब मॉल में चलते हैं और आधी क्लास तो निकल ही गई होगी। नहीं, फरतद्दाला सारी ही कससा, इसको हाईलाइट करें। शैतान चाह रहा है आप ना आए, मैंने आना है। शैतान चाह रहा है मैं ना जाऊँ, फिर भी मैंने जाना है। पूरी ज़िंदगी के असबाब ऐसे हैं मेरे कि जो मुझे रोक रहे हैं, लेकिन मैंने करना है। अल्लाह फिर करवाता है। जब गए सच्चे थे ना, अल्लाह ने मुराद मिला दी। फवजदा अब्दम मिने बातिना, फिर क्या हुआ कि उन्होंने हमारे बंदों में से एक बंदे को पाया जिसे हमने अपनी रहमत से नवाजा था और अपनी तरफ से ख़ास इल्म अता किया था। خضر علیہ السلام کی طرف ذکر ہے. موسیٰ علیہ السلام نے ان سے کہا، کیا میں آپ کے ساتھ رہ سکتا ہوں تاکہ آپ مجھے بھی اس دانش کی تعلیم دے جو آپ کو سکھائی گئی؟ اس نے جواب دیا، آپ میرے ساتھ صبر نہیں کر سکتے. نوٹ کیجئے، علم کے لیے لازمی جوہر جو ہے نا وہ صبر ہے. آپ کہتے ہیں جی میں پڑھی لکھی نہیں، میں علم سیکھ لوں گی، مجھے لکھنا نہیں آتا، جی مجھے اردو نہیں آتی، بالکل سیکھ لیں گی. ایک چیز ہوگی نا تو باقی کچھ بھی نہیں ہوگا تو آپ سیکھ لیں گے، اور وہ ہے صبر. تین دفعہ آپ دیکھیں گے یہاں صبر کی بات آئے گی. انہوں نے کہا نہیں آپ نہیں سیکھ سکتے، اور ساتھ ہی استاد جو ہے رعایت بھی کرتا ہے، اور جس چیز کی آپ کو خبر ہی نہیں ہے آپ اس پہ صبر کر بھی کیسے سکتے ہیں؟ کیونکہ موسیٰ کو وہی کا علم دیا گیا تھا، جبکہ خضر علیہ السلام جن کا یہاں تذکرہ ہے ان کو کچھ باطن چیزوں کا علم دیا گیا تھا. دو مختلف چیزیں، یہ ایسی جیسے میڈیکل والا اسٹوڈنٹ اور ساتھ ہی ساتھ کمپیوٹر انجینئر، دونوں کا علم ہی فرق ہے. تو کبھی آپ کر بھی کیسے سکتے ہیں، آپ کو تو پتہ نہیں. تو موسیٰ علیہ السلام نے کہا انشاءاللہ آپ مجھے صابر پائیں گے، اور دیکھیے میں کسی معاملے میں آپ کی نافرمانی نہیں کروں گا. اس کو بھی ہائی لائٹ کریں، اچھے طالب علم علم پہ کب تک جمے رہتے ہیں؟ جب تک وہ استاد کی نافرمانی نہیں کرتے. چھوٹی سی نافرمانی آپ آج کریں، اس کا اثر کل آپ کے کسی نہ کسی علم یا عمل کے سفر میں کمی اور کمزوری پہ آ جائے گا. آج اگر آپ یہاں 9 کی بجائے بغیر کسی وجہ کے 9:30 پہنچے نا، مثال دیتی ہوں، آپ کی نیت تھی 9 پہنچنے کی، 9:30 پہنچے نا، یقیناً کہیں آپ نے کوئی نافرمانی کی ہوگی، اس کی سزا میں اللہ نے آدھا گھنٹہ آپ کے نام اعمال سے نکال دیا، واللہ اعلم. لیکن یہ حقیقت ہے کہ انہوں نے جب یہ کہا کہ میں آپ کی کسی معاملے میں نافرمانی نہیں کروں گا، انہوں نے کہا اچھا ٹھیک ہے پھر آپ میرے ساتھ چلیے، لیکن ایک شرط ہے. یہاں دیکھیں اب استاد شرطیں دے رہا ہے، ہم تو بغیر شرطوں کے، بغیر کسی فارم کے اور بغیر کسی انٹرویو کے اسٹوڈنٹس کو رکھ لیتے ہیں نا، جیسے آرام سے آتے ہیں نا ویسے آرام سے چلے جاتے ہیں. میں کہتی ہوں اللہ تعالیٰ نے کاغذ اور لکھت پڑھت کا جو سبق ہمیں نکاح میں اور طلاق میں سکھایا نا، اگر ہم اس کو سامنے رکھ لیں تو زندگی کے کتنے معاملے سمجھ آتے ہیں. جب کوئی علم کا معاملہ ہو، آپ دیکھیں دینی مدرسوں کی بات کر لیں، مسجدوں میں بات کر لیں، ہم اپنے جیسے جو بھی علم دین سکھاتے ہیں، ہمیں یہ خوف بڑا ہوتا ہے کہ لوگ تو پہلے ہی نہیں آتے، اب جو آئے آپ اس کو بھی کہنے دیجیے آج فارم لے جائیں، آئیے پھر کل انٹرویو ہوگا، پھر پرسوں چیک کریں گے. ہم تو خوف زدہ ہوتے ہیں کہ بھاگ نہ جائے، حالانکہ یاد رکھیے جس کو نہیں بھاگنا وہ نہیں بھاگے گا. اس کے برعکس کسی کو آکسفورڈ یونیورسٹی میں داخلہ لینا ہے، ایک سال پہلے فارم فل کیا ہوتا ہے، 6 مہینے پہلے ان کا انرولمنٹ ہو چکا ہوتا ہے، 4 مہینے پہلے ہاسٹل کی فیس دے چکے ہوتے ہیں، پھر اتنے ہی پروٹوکول سے جاتے بھی ہیں. آج علم کا معیار میں کہتی ہوں یہاں سے اٹھا کے چھت پہ رکھ دو، نہ آئے کوئی، ایک بھی نہ آئے. آپ دین کو کبھی ڈی ویلیو نہ کریں لوگوں کے لیے، ورنہ لوگ وہی پھٹے پرانے کپڑوں کی طرح دین کو بھی کہتے ہیں وہ چھوڑو مسجد کا دین ہے، اور مسجد آج نہیں جا رہے جی، بچہ نانی کے گھر جا رہا ہے، آج نہیں جا رہے جی، وہ بچے نے شام کو کہیں جانا ہے. یہی ہو رہا ہے، آج ہم دینداروں نے دین کو اتنا سستا، اتنا مفت، پھٹا پرانا کر دیا کہ لوگ کہتے ہیں لوگ دین سیکھنے کے بھی پیسے دیں. بھائی اگر گاڑی کھڑی کرنے کے کوئی پیسے لیتا ہے آپ سے تو آپ دین سیکھنے کے کیسے نہیں لیں گے، اس کے بھی تو معاملے ہیں نا. تو لہٰذا یہ ایک پرسیپشن ہے. حضرت موسیٰ اور خضر علیہ السلام کے قصے میں اللہ تعالیٰ نے یہ بات بتا دی کہ جب تک استاد کہتا ہے کہ میں خود نہ کسی بات کا تذکرہ کر دوں آپ مجھ سے نہیں پوچھیں گے. موسیٰ کی کمٹمنٹ دیکھیے، استاد تھے. یہ نوٹ کیجئے، عام لوگوں کا علم حاصل کرنا بہت آسان ہوتا ہے، یہ لکھ لیں جملہ ابھی سے. اب آپ تو ماشاء اللہ خود بھی بڑے بن گئے ہیں نا ایڈوانس کورس میں. عام لوگ بہت آرام سے آپ سے علم لیں گے، لیکن وہ بندہ جو کہیں تھوڑا بہت پڑھاتا ہے، زیادہ کام کچھ بھی آتا ہے، اس کا علم حاصل کرنا ایک بہت بڑا محاذ ہوتا ہے. قدم قدم پہ اس کو لگتا ہے میری بےزتی ہے، مجھے نیچے دیا جا رہا ہے، مجھے عزت نہیں مل رہی، مجھے نہیں. کیوں؟ کہ ظاہری بات ہے بھائی، اونچی کرسی پہ بیٹھنے والوں کو نیچے بیٹھنا بہت مشکل لگتا ہے، لیکن یہ من جو مار جاتا ہے نا، وہی بات ہے کہ پھر ہنا پستی ہے تو رنگ لاتی ہے نا، یہ تھپیڑے جو برداشت کر لیتا ہے نا وہ کندن بنتا ہے، اس کو پھر دوسروں سے بھی زیادہ فائدہ ہوتا ہے. لیکن شیطان بہت جگہ بندے کو موٹا کرتا ہے، کیا فائدہ تمہیں، کیا ہوگا تمہیں، سب کچھ تو پتہ ہے. نتیجہ کیا ہوتا ہے کہ وہ کچا پکا رہ جاتا ہے. حضرت موسیٰ نبی بھی تھے، استاد بھی تھے، اتنا بڑا لیڈر بھی تھا، انہوں نے کہا میں برداشت کروں گا. اور آپ دیکھیں گے ابھی 3 دفعہ استاد کی ڈانٹ سنتے ہوئے دکھتے ہیں، خیر چل پڑے، سفر شروع ہوا، کمٹمنٹ ہو گئی، اگریمنٹ ہو گیا، مان لیں گے ٹھیک ہے، اور کہنے لگے میں صبر کروں گا، اور کہنے لگے میں مان لوں گا آپ کی بات، ہو گئی بات. فانطلقا، پھر دونوں چلے، حتی اذا رکبا فی السفینہ خرقها، یہاں تک کہ وہ ایک کشتی میں پہنچے، اب جہاں سے جانا تھا پانی تھا وہاں، کشتی میں سوار ہوئے، تو خضر علیہ السلام نے کشتی میں ایک سوراخ کر دیا۔ موسیٰ علیہ السلام، اب دیکھیے نبی چاہے کمٹمنٹ کر چکے ہیں لیکن کسی کا نقصان ہوتا تو نہیں برداشت کر سکتے۔ ادھر نوٹ کیجئے گا، ابھی بتا دوں کہ موسیٰ کو کوئی جلد باز شاگرد نہ سمجھیے، ایک سچا داعی دین۔ اللہ کے نبی نے کہا جو کہیں برائی کو دیکھے بولے، ہاتھ سے پکڑ کے روکے، دل سے کہے، یہ درجے ہیں نا مختلف۔ اب موسیٰ دیکھ رہے ہیں ایک بندے کی صاف ستھری کشتی تھی اور ایک شخص ہے، وہ اٹھ کے اس کشتی کے کچھ تختے ٹیڑھے میڑھے کرنے لگ گئے، کہنے لگے ارے بھائی آپ نے یہ کیا کیا، یہ آپ اس لیے کریں کہ اس کشتی والوں کو ڈبو دیں، آپ نے تو بڑی سخت حرکت کر دی۔ انہوں نے کہا قال لم اقل انك لن تستطيع معي صبرا، کہا میں نے تمہیں نہیں کہا تھا کہ تم ایسا صبر نہیں کر سکتے۔ اب موسیٰ کو احساس ہو گیا، قال لا تؤاخذني بما نسيت، او مجھے معاف کر دیں جو میں بھول جاؤں۔ یہ لفظ بما نسيت تو بڑا اہم ہے، بڑی پیاری روایت آتی ہے کہ موسیٰ نے جو پہلی دفعہ ٹوکا تھا نا یہ بھول گئے تھے، دوسری دفعہ خطا ہو گئی تھی اور تیسری دفعہ انہوں نے جان چھڑائی تھی کہ اس استاد کے ساتھ میں نہیں چل سکتا، میں بھولوں اور یہ جائیں، میرے سے اتنا صبر نہیں ہوتا۔ تو بہرحال کہنے لگے ولا ترحقنی من امری یسرا، مجھے معاف کر دیں جو میں نے بھول کے کام کیا، اور میرے معاملے میں سختی نہ کیجیے۔ تو اب کہتے ہیں نا رائنا، پیچھے پڑ چکے، میرا خیال کیجیے، بھول گیا ہوں، یاد نہیں رہا، اور ایسے موقع پہ اگر میں نے کوئی بات کہہ دی ہے تو آپ پلیز اس کو مائنڈ نہ کیجیے۔ فن تلقا، پھر چلے، حتی اذا لقی غلاما فقتلہ، یہاں تک کہ دونوں نے ایک لڑکے سے ملاقات کی اور اس کے بعد اس استاد نے اس بچے کو قتل کر دیا۔ پھر موسیٰ جیسا بندہ جو قتل جیسی چیز کیسے دیکھے، بول پڑے قال قتلت نفسا زکیتا بغیر نفس، کیا آپ نے ایک پاکیزہ بچے کو بغیر کسی جرم کے، یعنی اس نے کچھ نہیں کیا، اور آپ نے اس کو قتل کر دیا۔ لقد جیت شیئا نکرا، آپ نے تو بڑی ہی عجیب حرکت کر ڈالی۔ اس پہ استاد کا جملہ سننے کے لیے آپ کو صبر کرنا پڑے گا اگلے پارے کے ساتھ۔ انشاءاللہ ہم اگلے حصے میں جب جا کے ان کی حکمتوں پہ ہوں گے تو پھر ہم اس میں حضرت خضر یعنی استاد کے کردار پہ تھوڑی سی بات کریں گے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک۔